उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति 9 बजेको नेपाल खबरपछि प्रस्तुत हुने कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूको उत्कृष्ट गद्यहरू वाचन गर्दछौ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी सर्वभक्तको उपन्यास तरूनी खेतीको अन्तिम श्रृंखला लिएर आएका छौं। तरूनी खेतीका लेखक सर्वभक्त आफ्नो पुस्तकको भूमिका मार्फत सापेक्ष शीर्षकमा सबैलाई आग्रह गर्नुहुन्छ, पुरूष प्रधान विश्व समाज व्यवस्थाको मूलभूत अहंकारलाई उद्घाटित गर्ने अहमवादी सोचको परिणाम स्वरूप यो उपन्यासको जन्म भएको हो। इतिहासमा अधिनायकवादी पुरूष अहंकारको प्रभुत्व जम्छ भने त्यसको विरोध पनि हुन्छ। सर्वभक्त भन्नुहुन्छ, मेरा दृष्टिमा तुच्छ यथास्थितिवादी मानवीय अहंकार विरूद्धको सृजनात्मक संघर्ष शून्य हुन्छ। यस अर्थमा तरूनी खेती मेरो शून्यवादी संघर्षको विचारगाथा हो। सायद यस उपन्यासमा म विषयवस्तुले यथार्थवादी, शैलीले प्रयोगवादी र दृष्टिले परिवर्तनवादी छु। मेरो अहम कामना छ यसलाई पुरूषहरूले गलत नबुझुन् र नारीहरूले बुझ्न इन्कार नगरून्। यो थियो उपन्यासकार सर्वभक्तको अनुरोध। 142 पृष्ठ रहेको उपन्यास तरूनी खेती हामीले तपाईँलाई श्रृंखलाबद्ध रूपमा सुनाउँदैछौ। तरूनी खेतीको अन्तिम श्रृंखला अब 114 पृष्ठबाट वाचन हुँदैछ अच्युत घिमिरेबाट।
जेठो बोट हद ननागिकन मुर्झाइरहन्छ। अब ऊ सम्पूर्ण हृदयेच्छाले जेठो बोटका हद ननागिएका मुर्जानाहरू समाप्त हुने समयको प्रतीक्षा गरिरहन्छ। प्रतीक्षा महिनौ लम्बिन्छ। जेठो बोट उसको हृदयको हतारमा स्वस्थ हुँदैन। आफ्नो प्रथम बोटको खङ्ग्रङ्ग सुकेको जर्जर स्वरूप र अङ्ग प्रत्यङ्गमा आँखा पर्दा उसलाई पीड़ा हुन्छ। तर यो विशिष्ट आशामा प्रसन्न चित्त लिई बस्छ कि भीषण रोगका कीटाणुहरूसित मुकाबिला गरी पुनर्जीवनमा फर्केको जेठो बोट चाँडै नै जीवनेच्छाले भरिँदै जानेछ। चाँडै नै जेठो बोटका हराएका सौन्दर्यहरू फर्की आउनेछन्। अर्थात जेठो बोट चाँडै नै फेरि फक्रिनेछ र बिक्रीका लागि योग्य हुनेछ। स्वप्नवत ऊ कान्छी खेतको किनारै किनार घुम्न थाल्छ। यो असाध्य कष्टसाध्य मौसमको ऋतु परिवर्तनपछि उसको जीवनमा सुखै सुखको बहार आइहाल्दैन। बितेको भयावह मौसमले उसको निधार र सिंहको अनुहारमा केही अमेट धर्साहरू छोडिगएका हुन्छन्। यी धर्साहरूले निश्चय पनि शारीरिक प्रौढता अभिवृद्धि गरिदिन्छन्। तर उसको हृदय अनुहार जति प्रौढ, थकित र घना गम्भीर देखा पर्दैन। हृदय समुद्र हुन्छ जहाँ दुःखका छालहरू विलीन भइसकेका हुन्छन्। विश्रान्त मनस्थिति बोकेर ऊ कान्छी खेतको छेउछाउ निष्फेक्री घुम्छ। सम्भवत ऊ कान्छी खेतलाई त्यही आसक्तिले परिक्रमा गर्छ जुन आसक्तिले पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ। अब ऊ दोकानमा भएर पनि दोकानमा हुँदैन। दोकान बन्द हुनुको औपचारिक घोषणा गर्नु पनि ऊ आवश्यक मान्दैन। उसलाई लाग्छ दोकान खोलिरहनु उसको गार्हस्थ परम्परा हो। मलाई दोकानमा बेच्नुपर्ने वस्तुहरूको अकाल परोस्, यहाँ कर्तव्यको मात्र कुरो छैन, अधिकारको पनि कुरो छ। केही अप्रिय समयावधिका लागि बेच्नुपर्ने वस्तुहरू वा तरूना बोटहरू रोगाउँदैमा मुर्झाउँदैमा दोकानको अस्तित्व मेटिँदैन। न तरूनो बोटका यथार्थ बजार मूल्यहरू परिवर्तित हुन्छन्। पक्कै पनि उसलाई यस्तो लागिरहन्छ। अब ऊ खुट्टाले मात्र होइन हृदयले पनि निष्फेक्री घुम्छ। यो दोहोरो घुमाइले उसमा एक गजबको स्फूर्ति र आवश्यकता पैदा गर्छ। यस्तो लाग्छ उसको शरीरभित्र एक नयाँ संयन्त्र जडान भएको छ। यो संयन्त्रका अविराम अभिनव गतिहरू भोग्दै निष्फेक्री घुम्दा एक बूढो साँझ अनायास उसको दृष्टि दूरस्थ समीपमा झ्याङ्गिएको माहिलो तरूनो बोटमा पर्छ। ऊ आफ्नो स्वामित्वको अन्दाज अन्तस्त अनुभूतिले झ्याङ्गिएको माहिलो तरूनो बोटलाई हेरिरहन्छ। उसलाई कता कता के चर्को शंका लाग्छ। उसको सामुद्रिक हृदयमा दुम्सेका काँडाहरू फुल्छन्। माइलो बोट्नेर कोही छ जस्तो लाग्छ। कतै त्यसले माइलो बोटको फल चोरिरहेको त छैन। उसलाई शंकामाथि झन ठूलो शंका लाग्छ। उसको दृष्टि साँगोरिँदै गहिरिँदै र तिखिँदै जान्छ। अब उसको हृदय मात्र फुल्दैन, सम्पूर्ण ब्रह्माण्ड नै रन्किन थाल्छ। गोदेलीको त्यो बिजोग साँझ ऊ आशंकाको चोरीलाई सत्य प्रमाणित गर्न महान धैर्यपूर्वक जासुसी गरी बस्दैन। ऊ दूरस्थ समीपबाट लुक्दै गएर चोरलाई चोरी गरिरहेकै अवस्थामा पक्रने योजना बनाउन सक्दैन। ब्रह्माण्ड रन्किएपछि ऊ तुरन्त विस्फोटित हुन्छ। ऊ दगुर्दै होइन, लामा लामा फड्का मारेर उफ्रदै माहिलो बोट्नेर पुग्छ। कोही आफ्नो कुमार बोटको फल चाखेर त्यसकै छहारीमा सुस्ताइरहेको देख्दा ऊ रिस र पीड़ाले पागलै हुन्छ। चोर 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 ऊ सम्पूर्ण सामर्थ्यले चिच्याउँछ। झ्याङ्गेको माहिलो बोटको छारीमा आँखा चिम्लेर सुस्ताइरहेको ठिटो चोर बिरालो बेगमा उठेर कतै हाम फालिहाल्छ। ऊ ठिटो चोरलाई समात्न दगुरे कि चोर चोर भनेर चिच्याइरहँ भन्ने अन्तर्द्वन्दमा फँसी निमेषभरका लागि कर्तव्य विमूढ हुन्छ। अन्तर्द्वन्दबाट उम्किँदासम्ममा चोर भनिएको ठिटो ओझेल परिहाल्छ। ऊ पछितो मान्दै यताउति दगुर्छ र रित्तै हात झ्याङ्गेको माहिलो बोटनिर फर्किन्छ। माहिलो बोटनिर छिमेकका केही व्यक्तिहरू आइपुगिसकेका हुन्छन्। के भयो, केही अप्रिय अनुमान गरी दाई भनिने छिमेकी प्रश्न गर्छ। चोर लाग्यो, कहाँ, यही माइलो बोटमा। खोइ त चोर, त्यसलाई पाता कसेर बाँध्नु पर्दैन। दाई भनिने छिमेकीका आँखाहरू बलड्याङ्ग्रिन्छन्। भागिहाल्यो अधर्मी, ऊ पुरपुरो समातेर थचक्क बस्छ। दाई भनिने छिमेकी बाहेक अन्य छिमेकीहरू पनि थुचुक थुचुक बसी उसको दुःखमा साथ दिन्छन्। साँझले रातको तन्ना फेर्छ। दाई भनिने छिमेकीका बलड्याङ्ग्रिएका आँखाहरू सेलाएपछि छिमेकीहरू उठ्छन्। नामर्द भई पुरपुरो समय नबस, उठ, केही सोच। दाई भनिने छिमेकी केही प्रेरक वचन भन्न खोज्छ। ऊ अँध्यारामा उठ्छ र अँध्यारामै दाई भनिने छिमेकी गन्ध सुँघ्छ। के सोचौं, ऊ सासै सासले बोल्छ। चोर समात्ने कुरा सोच, कसरी। तरुनी बोटको फल चाख्न पल्केका चोरहरूले एकपल्ट मात्र चोरी गर्दैनन्, कुरो बुझेनौ। दाई भनिने छिमेकी कुरो बुझाउन खोज्छ। मैले कुरो बुझे। एकछिन मौन छिमेकी पहिलोपल्ट कुरा बुझाइएको अमौन घोषणा गर्छ। यसपछि पालो पालो अन्य मौन छिमेकीका मौनताहरू पनि तोडिन्छन्। त्यो चोर आज मध्यरातमा फर्किआउन सक्छ, झिसमिसी बिहानीमा पनि आउन सक्छ। रातभर जागराम बस्नुपर्छ, जाल बिछ्याउनुपर्छ, पाता फर्काउनुपर्छ, हात भाँच्नुपर्छ, खुट्टा भाँच्नुपर्छ, नाक काट्नुपर्छ, मोसो दल्नुपर्छ। छिमेकीहरू सबै एकमत हुन्छन्। सबैलाई आफ्नो घरमा चोर पसेको पीड़ा हुन्छ। त्यस रातभर छिमेकीहरू उसको सहायतार्थ सुत्दैनन्। सम्पूर्ण रात बित्छ तर चोर पक्राउ पर्न आइपुग्दैन। झिसमिसी बिहानी हुन्छ, पहरेदार छिमेकीहरू कोही सुत्छन्, कोही उँछन्। ऊ असाध्य पीरा आँखाले टोलाइरहन्छ। चोर त्यतिखेर पनि देखा पर्दैन। पूर्वीय आकाशमा लालिमा छाएपछि छिमेकीहरू आआफ्ना घर जान्छन्। ऊ नितान्त एक्लो र दुखी हुन्छ। दिउँसो उसलाई प्रचण्ड गर्मी अनुभव हुन्छ। चोर लाग्ने डरले ऊ पटक्कै सुत्न सक्दैन। रात परेपछि दाई भनिने छिमेकी आइपुग्छ। छिमेकीहरू कोही आइदिएनन्, आएका छैनन्। कति निद्रा बिगार हुन् त नि, आफ्ना घरधन्दा सबैका छन्। तिम्रा छैनन्, छन्, किन हुँदैनथे। किन आयो त तिमी म कहाँ आफ्नो घरधन्दा छोडेर। मेरा कुरा अर्कै छन्। आजको रात म एक्लै जागा बस्ने भए तिमी सुते हुन्छ, चोर आए झ्याप्पै समात्छु। दाई भनिने छिमेकी दृढ उत्साहपूर्वक बोल्छ। उसलाई छिमेकीहरूको आलोचना गर्न मनै लाग्दैन। त्यस रात पनि चोर फर्किआउँदैन। यस्ता अपेक्षित रातहरू अरू पनि बित्छन्। दाई भनिने छिमेकीलाई ठूलो निराशा हुन्छ। चोर कच्चै रहेछ, त्यसको सातो गए जस्तो छ। निद्रा बिगारेर केही काम छैन अब। दाई भनिने छिमेकी हरेस खाई आफ्नो मत अभिव्यक्ति राख्छ। ऊ केही ढुक्क हुन्छ तर पूरै ढुक्क हुन सक्दैन। प्रचण्ड गर्मीको एक साँझ अकस्मात उसको श्वास प्रश्वासको क्रम चोडिन्छ। ऊ झसँग झस्केर बिउजिन्छ। उसलाई छोटो सपनामा चोर लागेको स्मृति हुन्छ। विपनामा सत्य असत्य स्वप्नेले स्मृतिबाट मुक्त हुन ऊ झ्याङ्गिएको माहिलो बोटलाई हेर्छ। हेराई खास गम्भीर हुँदैन। एक साधारण हावाको झोका लागेर उसको हेराई सेतो बादल झैं उठ्छ। चोर 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 अकस्मात निकटस्थ दूरीबाट दाई भनिने छिमेकी कराएको आवाज सुनिन्छ। ऊ हडबडाएर उठ्छ। झ्याङ्गिएको माइलो बोटनिर दृष्टि दिँदा ऊ दाई भनिने छिमेकीलाई चोरको कम्मर पछिल्तिरबाट समातेर तानिरहेको देख्छ। ठिटो चोरको बल र भाग्ने उपक्रमले गर्दा दाई भनिने छिमेकीको दम फुलिसकेको हुन्छ। ऊ दगुर्दै त्यहाँ पुग्दा दाई भनिने छिमेकी आफ्नो अन्तिम बलले चोरको कम्मरमा झुण्डिरहेको हुन्छ। तँलाई असत्य अधर्मी, ऊ आक्रोशले भयंकर हुन्छ र थरथरती काम्दै चोरका गालामा झ्यामझ्याम पाँच झापड मार्छ। ठिटो चोर कुनै प्रतिकार गर्दैन, भाग्ने उपक्रम पनि गर्दैन। आँधी तुफान बीचको एउटा बेढंगी रुख चाहिँ ठिङ्ग उभिए मात्र रहन्छ। दाई भनिने छिमेकीको दम व्यवस्थित हुन समय लाग्छ। ऊ बित्ताभर उफ्रेर बम्किरहन्छ, घरिघरि पिटला झैं पनि गर्छ। चोरले कुनै प्रतिक्रिया जनाउँदैन। यो देखि दाई भनिने छिमेकीको आक्रोशको तापमान वात्त घट्छ। मान्छे हेर्दा चोर जस्तो त लाग्दैन, किन अरूका बोटमा फल चोरी राख्ने हो। दाई भनिने छिमेकी घटेको तापमानलाई नघटेको मानि दृष्टि तिख्याउँछ। मैले फल चाखेको छु तर चोरेको छैन। गरुङ्गो र अकम्बित आवाजमा चोर सफाई पेश गर्छ। अझ चोरेको छैन भन्छस् असत्य अधर्मी। ऊ दुई बित्ता उफ्री बम्किन्छ। म सत्य र धर्म जान्दिन, प्रकृति र जीवनका कुरा जान्दछु। प्रकृतिमा फल फलेपछि चाखिन्छ, चाखिनलाई नै प्रकृतिमा फल फल्छ। चाहे ज्ञान वृक्षको फल होस्, चाहे तरुणो बोटको फल होस्। चोर उही आवाजमा अविचलित भावमा बोल्छ। दाई भनिने छिमेकी चोरको निडरतादेखि प्रभावित नभइरहन सक्दैन। हाम्रो समाज परम्परा अनुसार फल किनेर चाख्नुपर्छ। सित्तैमा फल चाख्न पाइँदैन। किनबेच नगरी सबैले अरूका खेत र बोटका फल चाख्न थाल्ने हो भने अराजकता सृजना हुँदैन, मान्छे पशु हुँदैन। दाई भनिने छिमेकी चोरदेखि प्रभावित मात्र हुँदैन, यथासम्भव चोरलाई प्रभावित पार्न पनि खोज्छ। यस्ता कुरा चोर पशुलाई के थाहा हुन्छ? ऊ फेरि पनि दुईबित्ता उफ्री भम्किन्छ। चोर न उसको उफ्राईदेखि तर्सिन्छ, न उसको भम्काईदेखि। सबै मान्छे पशु हुन्। पशु जगतमा म किनबेचको कुनै कृत्रिम सिद्धान्त मान्दिन। चार उत्तेजनाविहीन पश्चातापहीन आवाजमा बोल्छ र आफ्नो बाटो लाग्छ। दुवै हतप्रभ हुन्छन्। अब फेरि फल चोर्न आइस भने अकस्मात ऊ केही सम्झेर बाघ झैं गर्जन्छ वा साँडे झैं डुक्रिन्छ। तर दृष्टिपथमा चोरलाई नदेख्दा निर्दो मान्छे झैं दिक्क हुन्छ। कस्तो जमाना आएछ यस्तो? कुनै नयाँ जमाना आएको छैन, जमाना उही छ। तिम्रो हाम्रो उमेर मात्र बदलियो। दाई भनिने छिमेकी निधारमा कर्कट पाता फुलाई फुसफुसाउँछ। उसलाई यो घोर आपत्तिजनक लाग्छ र प्रतिक्रिया स्वरूप ऊ दाई भनिने छिमेकीलाई खाउला झैं गरिहाल्छ। त्यस रात ऊ निश्चिन्त भई सुत्छ। सघन निद्रामा उसलाई झस्काएका प्रतीतिहरू हुन्छन्, तर ती दुःखपूर्ण हुँदैनन्। बिहान उठेपछि उसको मन चंगा हुन्छ। ऊ झ्याङ्गिएको माइलो बोटलाई हेर्छ। माइलो बोटमा चोरीको कुनै चिन्ह देखा पर्दैन। त्यसका कुमारी फलहरू कुमारी नै देखिन्छन्। सौन्दर्यहरू सब अछुत देखिन्छन्। चोर लागेर पनि नोक्सानी बिहोर्नु नपरेकोले उसलाई खास कुनै सन्ताप हुँदैन। ऊ हृदय प्रदेशको डिही थाउलोमा कतै उभिएर अनुग्रहित हुन्छ। पीड़ा मुक्तिको यो अनुग्रह कुन देव विशेषबाट प्राप्त भयो ऊ विवाद गर्दैन। घाम लाग्छ। घामभन्दा चर्को एक शुभचिन्तक छिमेकी आइपुग्छ। हिजो साँझ चोर पक्राउ पर्यो भन्ने सुन्छु। अँ पक्राउ पर्यो, त्यसका नलिहाड भाँच्नु पर्दैन त। भाँच्ने भनेको चोर भर्खरको कच्चा परेछ, नाम मात्रको। त्यसैले दया लाग्यो होइन? होइन, त्यो घामभन्दा चर्को छिमेकी उसको बिजोग हेर्छ। ऊ मैन झैं पग्लेर यताउति बग्छ। तिमीलाई उल्लु बन्न सिकाउँछ कसले? हँ, कसैले प्रेरणा नदिकन मान्छे उल्लु बन्दैन त। के नचाहिँदो कुरा भन्न पाए भनेर ऊ आत्मसम्मानले जम्न शुरू गर्छ। दिमागमा गोबर थुप्रिँदै गएपछि मान्छे महात्मा बन्दै जान्छ, दया गर्दै जान्छ, क्षमा गर्दै जान्छ। यो पनि नामर्दहरूले मोज गर्ने कायदा हो। लौ त मोज गरेर बस। घामभन्दा चर्को शुभचिन्तक हिँड्न ठिक्क पर्छ। के मोज मोज भनी गरेर राखेको? आइन्दा चोर लागे दया गरिदिनु भएन? ऊ एक सम्झौताको बाटो खोज्छ। घामभन्दा चर्को शुभचिन्तक सम्झौता गर्न साफ इन्कार गर्छ। जो आफ्नो सम्पत्तिको रक्षा गर्न सक्दैन ऊ दानी हुन्छ, जो चोरलाई सजाय दिन सक्दैन ऊ दयालु हुन्छ। तिमी महात्मा बन्न लायकै छौ। घामभन्दा चर्को शुभचिन्तक तूफानभन्दा चर्को गतिले हिँडिदिन्छ। ऊ अभाग हुन्छ, दिनभर उसको मूड साह्रै खराब हुन्छ। साँझ पर्दासम्ममा शुभचिन्तकका बिजने कुराहरू उसलाई ठिक लाग्न थाल्छन्। ठिक्क ऊ भुइँलाई आफ्नो अनुहार सम्झी थुक्छ र रातभर पछितो मान्दै माइलो बोटको चौकीदारी गरिरहन्छ। निर्विघ्न रात बित्छ, यसपछि निर्विघ्न दिन बित्छ, फेरि अर्को निर्विघ्न रात बित्छ, फेरि अर्को निर्विघ्न दिन बित्छ, यसपछि थुप्रै निर्विघ्न रातहरू बित्छन्, निर्विघ्न दिनहरू बित्छन्। चोर फर्किआउँदैन। अब उसलाई चोर फर्किआउला जस्तो पनि लाग्दैन। यसबीच उसको ध्यान माहिलो बोटबाट हटेर जेठो बोटमा पर्छ। रोगव्याधिबाट मुक्त भई यो दिन दुई गुणा रात चौगुना भरिँदैछ। अब दुई चार दिनमा यो पहिलेको जस्तो भइहाल्छ। ऊ सोच्छ धेरै दिनपछि उसलाई म एक आदर्श दोकानदार हुँ र मेरो सम्बन्ध दोकान परम्परासित छ भन्ने कुराको सम्झना हुन्छ। अनायास उसको हृदय द्रवीभूत हुन्छ, आँखाका कुनाहरू साँकुरिन्छन्। असामयिक रोदनबाट बस्न ऊ मध्यदिन आकाशमा मुन्टो फर्काउँछ। त्यहाँ चन्द्र ताराहरू हुँदैनन्। उसलाई एक विचित्र हताशा हुन्छ। यही कारण ऊ उमेरमा झैं नहुँडाई छिमेकी खेतका थावलहरूमा भावहीन आँखा घुमाउँदै हिँड्छ। ऊ कुनै मोटो वा पातलो दर्शन बोक्दैन दृष्टिमा। ऊ निरुद्देश्य हुन्छ। ड्याङ्ग अकस्मात छेउमा बन्दुक पड्किन्छ। ऊ उद्देश्यपूर्वक झस्किन्छ। कुनै दुर्घटनाको आशंकाले ऊ आफ्ना खेतहरूतर्फ लम्किन्छ। कान्छी खेतनिर पुग्दा ऊ एक भयानक र उच्छृङ्खल हाँसो सुन्छ। हृदयमा एक चिसो विद्युत धारा पसेर उसका पैतालाका गतिहरू रोकिन्छन्। ऊ त्यही ठिङ्ग उभिन्छ र झण्डै झण्डै मृत दृष्टिले आफ्ना तरूणा बोटहरूलाई हेर्छ।
तनमन थन चरण पे पार
एक हुल सशस्त्र डाकुहरू झ्याङ्गेको माइलो बोट वरिपरि झुम्बिएर त्यसका फलहरू जबरजस्ती टिप्दै चाखिरहेका हुन्छन्। उसको हंसले ठाउँ छोड्छ। एक गुहार 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 ऊ त्यही उभिएर कराउँछ, मेरो सम्पत्तिमा डाकु लागे, गुहार दे गुहार दे। उसको गुहार सुनेर नजिकका केही छिमेकीहरू हस्याङ फस्याङ गरेर दगुर्दै ऊ उभिरहेका ठाउँमा आइपुग्छन्। सशस्त्र र उज्जड डाकुहरूलाई देखि सबैले घोसे मुन्टो लाउँछन्। झ्याङ्गिएको माइलो बोटका अधिकांश फल तोडेर चाखेपछि डाकुहरू हावामा बन्दुक पड्काउँदै बाटो लाग्छन्। ऊ भुइँमा थुचुक्क बसेर धुरुधुरु रुन्छ। अब म बाँच्दिन, मर्छु, यति ठूलो घाटा र अपमान म सहन सक्दिन, म मर्छु म मर्छु। ऊ छाती पिटेर रुँदै बिलाउना गर्छ। होस सम्हाल होस, आफू मरेर घाटापूर्ति हुँदैन, कुल घरको इज्जत पनि बस्दैन। बुद्धि छ भने रुन छोडेर यो बोटलाई चाँडै नै कतै बेचिदेऊ, टाढा पुग्ने गरी बेचिदिए हुन्छ। यहाँ समाजमा दुई चारजनाले दुई चार दिन कुरा काट्लान्, टिका टिप्पणी गर्लान्, यसले केही लछार्दैन। पछि यस्ता कुरा आफै सेलाउँछन्, सबैले बिर्सन्छन्। छिमेकीहरूका तर्फबाट दाई भनिने छिमेकी उसलाई सम्झाउने प्रयास गर्छ। होइन, म मर्छु मर्छु, म मर्छु। ऊ भावविवल भएर मर्ने प्रण गरिरहन्छ, तर ऊ मर्दैन। भोलिपल्टदेखि नै दाई भनिने छिमेकीको सक्रियतामा ऊ माइलो बोट बेच्ने तर्खरमा लाग्छ। करिब 15 दिनको गोप्य खोजीपछि टाढाको एक खरिदार भेटिन्छ। ल, यही गाहकीलाई बेचिदेऊ, मूल्य अलि सस्तो पर्यो, डकैतीमा परेपछि बोट पनि सस्ती सक्यो नि। दाई भनिनेको कठोर कुरा सुनेर उसको हृदय छिया छिया हुन्छ। उसलाई आफ्नो कुल परम्पराको इज्जत बचाउने अर्को कुनै उपाय सोच्दैन। दुई चार दिनभित्रै हतार हतार बेचबिखनको एउटा सानो समारोह आयोजना गरी ऊ त्यस टाढाको खरिदारलाई माइलो बोट बेचिदिन्छ। यसको केही दिनपछि फेरि रोगाक्रान्त भएर हो वा समयमा नबेचिएर हो, मुर्झाएको पातलो जेठो बोट आकस्मिक तवरले मर्छ। श्रुति संवेग, श्रुति संवेग, श्रुति संवेग। अब उसलाई बोटहरूको शोकै मात्र मनाइरहन जीवनका शेष जिम्मेदारीहरूले दिँदैनन्। उसको अहंकारले आतंकित चेतनाको रूप धारण गरेपछि कान्छो बोटको बेचबिखन गर्नु नै सबभन्दा ठूलो जिम्मेवारी हो भन्ने अनुभूति हुन्छ उसलाई। यो जिम्मेदारीको अनुभूतिले उसमा एक नवीन जीवनशक्ति संचार हुन पुग्छ। ऊ हप्तौंपछि पहिलोपल्ट घरका चार दिवारीबाट बाहिर खुल्ला आँगनमा निस्कन्छ। त्यहाँ ऊ निकै सचेत पाइलाहरू चाल्छ, तर हिँड्ने अभ्यास छुटेर उसका सम्मेत पाइलाहरू कताकतै गडबडिन्छन्। कान्छो बोटलाई हेर्छ। सायद जीवनमा ऊ पहिलोपल्ट कलकलाउँदो कान्छो बोटलाई पूर्ण जिम्मेदारीका दृष्टिले हेर्छ। यसरी हेर्दा उसलाई कान्छो बोट साह्रै कलिलो र सानो लाग्दैन। थाहै नपाइकन उसको सानो कान्छो बिरुवा, फुच्चो कान्छो बिरुवा तरुणो बोट भइसकेछ भन्ने प्रथम ज्ञानले ऊ पुलकित हुन्छ। जेठो र माइलो बोटको उपस्थितिले गर्दा मात्र कान्छो सधैँको सानो कान्छो देखिएको रहेछ भन्ने यथार्थ ज्ञानले ऊ आह्लादित हुन्छ। अब ऊ दिनदिनभर रात रातभर शरीर मन र आत्माले कान्छो बोटको रखवालीमा तैनात हुन्छ। दिनहरू र रातहरूका बीच ऊ कतिखेर विश्रान्ति लिन्छ आफै थाहा पाउँदैन। छिमेकीहरू उसको त्यो अदम्य कर्तव्य परायणता र उत्साह देखि अप्रभावित बस्न सक्दैनन्। शोकलाई जितेछौ, जित्नै पर्यो, तन्दुरुस्त भएछौ, हुनै पर्यो, तैनाथीमा लागेछौ, लाग्नै पर्यो, बेच्ने विचार गरेछौ, गर्नै पर्यो। परम्परागत सोधाईहरूका परम्परागत जवाफहरू गृहस्थीहरू बुझ्छन्। ऊ गृहस्थ पीड़ाको सागरमा कुल धर्म अनुरूप जिम्मेवारीको नाउ ख्याउँदैछ। ऊ जीवनको अनिवार्य आचरण हो। गृहस्थीहरूका लागि गृहस्थी पीड़ाको सागर बाहिर कुनै मुक्तिको सागर हुँदैन। कतै कसैको कल्पनामा मुक्तिको पीड़ाविहीन सागर हुन्छ भने त्यहाँ कुनै जिम्मेदारीको न्याउ ख्याउन सकिँदैन। पीड़ाविहीन सागरमा पानी डुंगा डुबेरै छोड्छ। ऊ भर्खरै एकतर्फी ढंगले गतिरोध अन्त्य गरिएको पुनः विश्वास अर्जित हृदय खोल्छ। दाई भनिने छिमेकी निस्वार्थ समर्थनमा टाउको हल्लाउन विवश हुन्छ। कता कता उसलाई यो अनुभूति भइ नै हाल्छ। दाई भनिने छिमेकीको अन्तर हृदयमा ईश्वर सम्बन्धी कुरा गर्ने चाहना नै छैन। ऊ गम खान्छ। दाई भनिनेले गम खान छोड्छ। एउटा कुरो गर्नु छ। के कुरो? हरेश खान्छौ कि? कुरो त भन। सहन सक्दैनौ कि? भन न। उसको हंसले ठाउँ छोड्छ। निमेषभरमा ऊ पसिनाले नित्रुक रुच्छ। दाई भनिने उसलाई यसरी हेर्छ मानव ऊ रित्तिने क्रममा चुहुँदा चुहुँदै रित्ति नसकेको एउटा भाँडो हो। के भन्नु खोइ अब? नभने पनि भएन। दाई भनिने भन्ने आँट संग्रह गर्छ। तिम्रो त्यो तरुनो कान्छो बोटमा के भो के भीषण आशंकाले उसलाई मरणान्त पीड़ा हुन्छ। यस्तो प्रतीत हुन्छ मरणान्त अवस्थामा ऊ केही भन्न खोज्दैछ तर शब्दहरू जम्मै घिटी घिटी परेर घाँटी मुनि अड्किरहेछन्। त्यति साह्रो डराउनु पर्दैन। कान्छो बोटमा चोर डाकु लागेको छैन। उसको अवस्था विचार गरी दाई भनिनेले उसलाई तुरन्त उद्धार गरिदिन्छ। ऊ सासमाथि सास फेर्छ। म मेरो कान्छो बोटमा के भएको देख्यौ त? ऊ प्रश्न गर्न समर्थ हुन्छ। म भन्छु धैर्य गर, होस पनि सम्भाल। दाई भनिनेले खास कुरा भन्नका लागि अन्तिम पल्ट गम खाइदिन्छ। तिम्रो कान्छो बोटमा चोर डाकु लागेको छैन, एउटा प्रेमी केटो लागेको छ। प्रेमी केटो? ऊ प्रश्न गर्छ। अँ, बोटलाई चाहने केटो, त्यसैले प्रेमी केटो। म पत्याउन सक्दिनँ। मेरो कडा रखवालीको दृष्टिबाट बचेर कोही प्रेमी, कोही चोर, कोही डाकु कान्छो बोटसम्म पुग्नै सक्दैन। चोर डाकुलाई हेर्ने आँखाले प्रेमीलाई हेर्न सकिँदैन। तिमी मूर्ख बन्ने ज्ञानको कुरा नगर। के फरक पर्छ एक प्रेमी, एक चोर र एक डाकुमा? प्रेमीहरूले आफूलाई नसोधी अरूलाई चाहने क्रिया गर्छन्। चोर डाकुहरूले अरूलाई नसोधी गुपचुप हाक्का हाक्की भोग्ने क्रिया गर्छन्। के चाहने क्रियाको सम्बन्ध भोगसित छैन? छ, तर प्रेम गर्नेहरू त्यसको सम्बन्ध उत्सर्गसित हुन्छ भनी ठान्छन्। त्यसैले जीवन र भोगको परम्परागत सम्बन्ध मान्दैनन्। म त्यसको ज्यान लिन्छु। दुईचोटि मारेर के फाइदा? मान्छे एकचोटि मरेपछि नै प्रेमी बन्छ। म पत्याउँदिन, मार्छु म त्यसलाई, रगत पिउँछु म, उरिसले आगो हुन्छ। पहिले कान्छो बोटका पछि कोही लागेको छ कि छैन राम्ररी छानबिन गरी पत्याउने प्रयास गर। अँध्यारामा ढुङ्गा हान्दा उज्यालामा लाग्दैन। दाई भनिने उसलाई सावधान पारिराखेर जान्छ। ऊ चिन्तित हुन्छ। पछि चिन्तै चिन्तामा ऊ निश्चिन्त भइदिन्छ। ऊ सोच्छ, चोर र डाकु झैं प्रेमी डरलाग्दो जन्तु हुन सक्दैन। कसैको तरुनो बोटलाई अनधिकार चाहने प्रेमी हरिकंगाल हुनुपर्छ। जीवनमा तरुनी खेतकिनेर भोग्न नसक्ने जातका मान्छेहरू अरूका तरुना बोटलाई प्रेम गर्दा होलान्, त्यस्तो लुरे प्रेमीसित किन डराउने? प्रेमी भनेको किशोर तरुना बोट बिरुवाहरूमा लाग्ने तर खास हानिकारक नलाग्ने किरो हो। बोट बिरुवाका सौन्दर्यमा यस्ता प्रेमी जातका किरा मौसम अनुसार लाग्छन्, मौसम अनुसार हराउँछन्। ढिलो हिँड्ने चिप्ले किरा र छिटो हिँड्ने जुका बीच प्रेमी किरोको आनुवांशिक जीवन कडी हुनुपर्छ। ऊ निश्चयात्मक ढंगले सोच्छ र फेरि एकपल्ट चिन्तै चिन्तामा निश्चिन्त हुन्छ। तरुना बोटहरू अन्यत्र पनि हुन्छन् तर प्रेमी केटो उसैको मात्र तरुनो कान्छो बोटमा आँखा लाइरहन्छ। ती आँखाहरू सधैँ उदास र निर्निमेष हुन्छन्। ती आँखाहरूमा सधैँ प्राप्तिको असीम चाहना देखिन्छ तर भोगको चाहना पटक्कै देखिँदैन। ऊ दाई भन्नेले भनेको कुरा ठिकै रहेछ भनी सोच्छ तर किन ठिक रहेछ भनी सोच्न ठ्याम्मै सक्दैन। अब ऊ प्रेमी केटालाई नदेखे जैं गरी बस्दैन। अभय मुद्रामा ऊ प्रेमी केटालाई ढुकुर वा परेवा जस्तो निश्चल निरीह जीव सम्झन पुग्छ। त्यसैले त्यस जीवमाथि उपेक्षित र अपरिचित आँखा फ्याँकिदिनुमा ऊ कुनै घाटा अनुभव गर्दैन। कहिलेकाहीँ ऊ आँखाहरूमा कडाई ल्याएर प्रहार गर्छ। यसरी सोझै प्रहार गर्दा ऊ कान्छो बोटको प्रेमीलाई घायल वा आक्रामक देख्न सक्दैन। प्रेमी केटो जहिले पनि आँखा झुकाइरहेको देखिन्छ, नभए आँखा उडाइरहेको देखिन्छ। प्रेमी केटाको त्यो निरीहता, त्यो निश्चलता र त्यो संकोच प्रवृत्तिले उसको अहंकारलाई आक्रामक बन्न प्रेरित गरिरहन्छ तर ऊ आक्रमण गरिहाल्दैन। मेरो कान्छो बोटमा कसैको होस हवास उडाउन सक्ने आकर्षण शक्ति रहेछ, अहंकार बस ऊ सोच्छ। कता कता उसलाई यो सोचाइ आपत्तिजनक लाग्छ। कान्छो बोटका पछाडि कोही लागेको देख्यो कि अझ देखा छैनौ? मर्यादाको पाठ पढाउन नपाइकनै एक मध्य दिन दाई भनिने छिमेकी सोध्न आइपुग्छ। अँ देखे भन्नु पर्यो। ऊ सामान्य ढंगले कुनै भावुकता प्रदर्शन नगरी जवाफ दिन्छ। पत्यार पर्यो कि परेन त? आफ्नै आँखाले देखेपछि पत्याउनै पर्यो नि। पत्याई मात्र रहन्छौ कि गर्छौ केही? खोइ के गरौं, केटो साह्रै अबोध र सोझो रहेछ। सोझो अरे? छैन त, तिमी मान्छे चिन्दा रहेनछौ। सोझो मान्छेले सोझै तर्नु बोटकिन्छ, भोग्छ, प्रेम श्रेम गर्दैन। समाजका रीतिथिति परम्परा जम्मै मिचेर प्रेम गर्ने मान्छे पनि सोझो हुन्छ कहीँ? दाई भनिनेका आँखा भावोत्तेजनाले बल्ठ्याङ्ग्रिन्छन्। बिचराको मुख हेर्दा त अवोध देखिन्छ होइन? दाई भनिने कुरा च्वाट्टे काटी सोध्छ। हावभावहरू त्यस्तै छन्। यही तिमी ड्याङ खायौ ड्याङ, दाई भनिनेका ओठका कुनाहरू सशंकित व्यङ्ग्यले तन्किन्छन्। ड्याङ नखाएको भए अवोधता प्रेमीहरूको शिकार खेल्ने जाल हो भनी बुझिहाल्थ्यौ नि। त्यो जालमा परेर इतिहासमा धेरै ठूला राजा महाराजा सामन्त महासामन्त र सम्पत्तिवालहरूका तरूणा सम्पत्तिहरू नष्ट भ्रष्ट भएका छन्। कस्तो फसाद! अन्ततः स्थितिको भयावहताले उसलाई रुञ्चे गम्भीर पार्छ। किरालाई किरो भनेर जान्दा जान्दै पनि अहिलेसम्म बोटमा राम्ररी किरा लाग्न पाएको छैन, यसलाई आफ्नो नाफा सम्झिराखे हुन्छ। तर केही त गर्नु पर्यो, नत्र बित्यासै पर्छ। मेरो सिरीखुरी बेच्ने सम्पत्ति भनेको यही एउटा बोट हो, यसलाई किराले खाई खोक्राइदियो भने त म ऊ डरले नराम्ररी अत्तालिन्छ। हल हल हरेस नखाऊ, दाई भनिने गम खान्छ। बिस खाई मर बरु, हरेस खाई नमर। म के गरौं, ऊ हरेस नै खान्छ। यसो गरौं त, कसो ऊ आत्मादेखि नै बेग्र हुन्छ। सम्झाइदेऊ, बुझाइदेऊ, सिकाइदिउ। त्यसो गर्दा पनि टेर पुछर लाएन भने गर्नुपर्ने कृत्य गरौंला। हुन्छ हुन्छ। अग्निकुण्डबाट अप्रत्याशित जलकुण्डमा फालिए झैं ऊ ठण्डा हुन्छ। पछि निराश पीड़ाका आयतनहरूमा चौगुणित प्रगति गरेर ऊ बरफ चाहिँ जम्छ। त्यो दिन त्यत्तिकै बित्छ चेतना शून्य भएर। उसलाई मर्यादाको पाठ पढाउन स्वयं इच्छुक रहेको कुराको ख्याल पनि रहँदैन। भोलिपल्ट बिहान जब उसको चेतना फर्किन्छ, घाम उदाउनुभन्दा पहिले नै ऊ कान्छो बोटको आकर्षण क्षेत्रभरि खोजी आँखाहरू फालेर पूरा पूरा नाप तौलसहित गोडाहरू परिचालित गरेर घुम्न थाल्छ। दाई भनिने छिमेकी घाम उदाएपछि त्यहाँ आइपुग्छ। खोइ त केटो, खोइ खोइ, ऊ प्रश्न सुनेर होइन, प्रेमी केटालाई देख्न नसकेर झर्किन्छ। दाई भनिने छिमेकी कुनै प्रतिक्रिया व्यक्त गर्दैन, मात्र उसका गोडामा गोडा मिलाएर हिँडिरहन्छ। आधा दिन यही तनावमा सकिन्छ। दाई भनिने छिमेकी तत्कालीन कर्तव्य समाप्त भएको ठानेर घरतिर लाग्छ। यो अभियानको असफलताले उसलाई खास निराश पार्दैन। ऊ आफ्नो अहंकारमा प्रेमी केटालाई नदेखेको झर्को मेटाउन देख्न नपरेको सुखानुभूति गर्छ। यो अनुभूतिलाई जबरजस्ती पक्रदै अलिअलि दुखेका गोडाहरू सुमसिम्याउँदै साँझ पर्खिबस्दा घाम डुबेको उपलक्ष्यमा मातिएको एक झोक्का हावा सँगसँगै उसको दृष्टि उचालिएर छेलो झैं फ्याँकिन्छ। घर प्राङ्गणबाट फालिएको त्यो दृष्टि पर कतै ईशान कुनामा बज्रिन पुग्छ। त्यहाँ प्रेमी केटो एक उदास कोलाज चित्र झैं ठिङ्ग उभिरहेको देखिन्छ। उसको कण्ठबाट एक आश्चर्य, एक पीड़ा र एक लक्ष्य निकट उल्लासको भाव ध्वनि प्रतिध्वनित हुन्छ। उसलाई दाई भनिने तुरन्त त्यहाँ आइदिए हुन्थ्यो भन्ने लाग्छ। त्यो सम्भावना नदेखिएपछि उस सरासर लम्किएर प्रेमी केटो सम्मुख पुग्छ। उदास प्रेमी केटो उदास नै भई बस्छ। प्रेमीको उदासीले न उसलाई स्वागत गर्छ, न उसलाई उपेक्षा गर्छ। यहाँ किन? ऊ ठाडो प्रश्न गर्छ। प्रश्नमा कति क्रोध हुन्छ, कति गुनासो ऊ आफै छुट्याउन सक्दैन। उदास प्रेमी केटो निरुत्तर भई बस्छ। यहाँ किन? ऊ झन ठाडो प्रश्न गर्छ। त्यसै प्रेमी केटाका मुखबाट त्यसै आवाज फुत्किन्छ। परम्पराको ज्ञान छैन, मर्यादाको ज्ञान छैन, अरूका तरूणा खेतहरू अरूका तरूणा बोटहरूमा आँखा लाउनु अपराध हो भने थाहा छैन? थाहा छ। यसपालि प्रेमी केटो त्यसै बोल्दैन, बोल्ने विचार गरेरै बोल्छ। थाहा छ भने यहाँ किन त? म यहाँ किन छु भने म कसैको तरुण बोटमा आँखा लाउने कर्म गर्दिन, नगरेको कर्ममा अपराध देख्न गर्दिन। म समाजका परम्पराहरू पनि मान्दिन, ती आफैमा अशिष्ट अभद्र र अमर्यादित छन्। के अरे, कसो अरे? अब उसको गुनासोमाथि रिसको पारा चढ्न थाल्छ। समाजमा बसेपछि पिता पुर्खाले बसाएका परम्परा सदियौंदेखि चलेका प्रथा मान्दिन भन्न पाइन्छ? पशु समाजमा पाइँदैन, म मानव समाजमा पाइनुपर्छ भन्ने आग्रह राख्छु। म अरू कुरा जान्दिनँ, अब उपरान्त यहाँ नाकमुख देख्न नपरोस्। सबैका घरमा तरुना खेत हुन्छन्, सबैका घरमा तरुना बोट हुन्छन्, सबैलाई इज्जत प्यारो हुन्छ। म कसैका घरमा तरुनी खेत र तरुनी बोट हुन्छ भन्ने कुरामा विश्वास गर्दिनँ। के अरे, म तरुनी खेत तरुनी बोट भन्ने कुरामा विश्वास गर्दिनँ? किन नगर्ने? त्यो सामन्ती, अर्ध सामन्ती र नवसामन्ती विश्वास हो, त्यो पुरुषहरूको परम्परागत भोग विश्वास हो। म त्यो विश्वासमा विश्वास गर्दिनँ। के विश्वासमा विश्वास गर्छौ त? म प्रेममा बाँच्छु, समतामा विश्वास गर्छु। कस्तो समता? तरुनी खेत नठान्ने, तरुनी बोट नठान्ने, खरिद बिक्री नगर्ने समता। त्यस्ता विश्वासले पनि जीवन चल्छ, दुनियाँ चल्छ। ती नामर्द विश्वास हुन्, हामी तिनलाई चिन्दैनौ। थाहा छ मलाई, त्यसैले म उदास छु, दुखी छु, पीड़ित छु र सधैँभरिका लागि प्रतीक्षारत छु। एक प्रेमीले गर्न सक्ने सबभन्दा ठूलो क्रान्ति प्रतीक्षा नै हो। उसले आफ्नो निष्कर्ष सुनाउँछ। तब कुरै खत्तम, तिमी जान सक्छौ। कुरा भर्खरै शुरू भएको छ, प्रेमी भन्छ। तपाईँ भोग परम्पराको प्रतिनिधि, म अभोग प्रेम प्रतिनिधि। कुरा भर्खरै शुरू भएको छ, हामी जीवनका दुई विपरीत मूल्य हौं। त्यस्तो मूल्यको के काम जसले एउटा तरुणी खेत किन्ने सामर्थ्य पनि राख्दैन? त्यो मर्दानकी यानी पुरुषत्वको समयभन्दा पुरानो परिभाषा हो। नयाँ परिभाषा अनुसार मर्द त्यो हो, पुरुष त्यो हो, जो तरुणी खेत किन्ने कार्य र सामर्थ्यमा विश्वासै गर्दैन। म यस्ता वाहियात कुरा सुनिबस्न रुचाउन्न, मेरो बोटको पिछा गर्न छोडिदेऊ, भइहाल्छ। प्रेम बिन्ती पत्र होइन, प्रेम पिछा होइन, प्रेम मात्र प्रतीक्षा हो, प्रेमी केटो भन्छ। हेर, म गृहस्थ स्वामी हुँ, एकपल्ट धर्म सम्झेर सम्झाइहाले, अब फेरि पनि मेरो बोटका छेउछाउमा देखा पर्यो भने म निको मान्ने छैन, कति पनि निको मान्ने छैन, ऊ स्पष्ट धम्की दिन्छ। प्रेमी केटो उदास तर निडर हाँसो हाँस्छ, फिस्स गरेर त्यो उसको छातीमा भाला झैं रोपिन्छ ग्वाममा। साँझ पर्छ, रात पर्छ, दाई भनिने छिमेकी मध्यरातमा घर फर्की जाने गरी आइपुग्छ। केटासित कुरो भयो जस्तो छ नि। अँ भयो, सम्झायो त? अँ सम्झाउने कोसिस गरे, कति सम्झ्यो त? कति न कति। केटो कलिलो भनेको बेसरी चाम्रो रहेछ, जति चपाउँदै गए उति बाक्लिँदै जाने। त्यस्तो? दाई भनिने छिमेकी स्वाद मानेर हाँस्छ, उसलाई त्यो हाँसो पटक्कै मन पर्दैन। दाई भनिने उसको अप्रिय भाव बुझेर गम्भीर भइदिन्छ। अब के गर्छौ त? सोध्छ पनि। खोइ के गर्ने गर्ने, उच्छ्वासपूर्वक आफ्नो संकट प्रकट गरिदिन्छ। एउटा काम गर, अकस्मात दाई भनिनेको दिमागमा केही उत्पन्न हुन्छ, त्यसलाई धम्काइदेऊ। धम्काउने? अँ साफसित धम्काइदेऊ, सम्झाउँदा नसम्झेर धम्काउनु पर्छ। कुरा सुनेर ऊ मरणच्यासी हाँसो हाँस्छ, दाई भनिने भाइ भनिनेको व्यवहार बुझ्न नसकी वाल्ल पर्छ। किन वाल्ल पर्या? यसपालि ऊ सुधारिएको मरणच्यासी हाँसो हाँस्छ। किन हाँस्या? ऊ वाल्ल परि नै रहन्छ, तिम्रो सल्लाह सुनेर हाँस्न मन लाग्यो। ऊ हाँसो गर्दै बोल्छ, आजभोलि तिम्रा सल्लाहहरू ढिलाइरहेछन्। हँ, आश्चर्य प्लावित दाई भनिनेको मुख ओढार झैं खुलेर बन्द हुन मान्दैन। यसपछिका केही दिन एकतर्फी युद्धविरामको मनस्थितिमा भित्छन्। प्रेमी केटो निरन्तर आफ्नो उदास उपस्थिति बोध गराएर पूरा पूरा आक्रमण गरिरहन्छ। ऊ कुनै प्रत्याक्रमण गर्दैन, मात्र कान्छो बोटको सुरक्षार्थ तैनाथ भई बस्छ। अन्ततः दुवै आग्नेय अदुवैंशी छिमेकीहरू मिली त्यस प्रेमी केटाको कठालो समात्न पुग्छन्। यहाँ किन? अरूले मन पराएपछि कुरो बुझ्नु पर्दैन? ऊ बम्किन्छ, पर्छ कि पर्दैन ए आडे, दाई भनिने पनि बम्किन्छ। जहाँ मन पराउनेलाई मन पराउने अधिकार हुँदैन, त्यहाँ मन नपराउनेलाई मन नपराउने अधिकार किन हुन्छ? जवाफमा प्रेमी केटो उदास आँखाहरू उचालेर प्रश्न गर्छ। अद्वैंशी छिमेकीहरू झन साह्रो आगो हुन्छन्, झन साह्रो हुरूर्ती बल्छन् र प्रेमी केटालाई निर्घात पिट्न थाल्छन्। असंख्य झापड, असंख्य मुक्का, घिनलाग्दा थोकाई, सपथोक सहेर पनि प्रेमी केटो बिना प्रतिकार ठिङ्ग उभिरहन्छ। असामान्य स्वर सुनेर नजिकका अन्य केही छिमेकीहरू पनि घटनास्थलमा पुग्छन्। अब फेरि यहाँ आइस भने म तेरो ज्यान लिन्छु। छिमेकीहरूलाई देखेपछि ऊ बम पड्के जाँ गरी पड्किन्छ। हुन्छ म भोलि आउँछु, ज्यान लिनुभए हुन्छ। शारीरिक रूपले घायल प्रेमी केटो उही शान्त स्थायी उदासीपूर्वक फुसफुसाई लडखडाउँदै हिँड्छ। ऊ भित्रको जम्बै पानी आगो बन्छ। यसपछि उसले जे चिताउँदैन त्यही हुन्छ। प्रेमी केटो एक बिहानै कान्छो बोटको प्रेमाकर्षण क्षेत्रभित्र देखा पर्छ। ऊ हैरान हुन्छ, ऊ कर्तव्य विमूढ हुन्छ। यसपालि उसलाई किन रिस उठेन? ऊ आफै छक्क पर्छ, पछि अपमान बोध गरी ऊ रिसाउने प्रयास गर्छ, प्रयास विफल हुन्छ। यसपछि ऊ एक पत्थर प्रतिमा झैं स्तम्भित भइरहन्छ। हिमालय श्रृंखलाबाट बग्ने एक अटुट अभिराम नदी झैं प्रेमी केटो प्रत्येक दिन देखा पर्छ। ऊ हतप्रभ भइरहन्छ। अब ऊ प्रेमी नामक किराबाट कान्छो बोटलाई कसरी बचाउने भन्ने ठूलो चिन्तामा पर्छ। हर हालतमा आफ्नो मालसामान बेच्न जान्नुपर्छ, बेच्न सक्नुपर्छ। उसको हृदयदेखि मस्तिष्कसम्म यही एउटा भाव पूर्ण विचार बनेर आइरहन्छ। ऊ दिनभर जीवनको आधा बोझ घटेको सुखद अनुभूति गरिरहन्छ। मैले एउटा उपाय सोचे। ऊ दाई भनिने छिमेकीलाई भेटेपछि भन्छ, कस्तो उपाय? दाई भनिने पनि उसको कुरा सुन्न आतुर हुन्छ। किरो जाबेलाई सम्झाएर भएन, धम्काएर भएन, त्यसैले अब आफै भाग्ने विचार गरेको छु। ऊ तनावरहित ढंगले आफ्नो कुरा भन्छ र ज्ञानी पुरूषहरूले झैं अलौकिक मुस्कान छर्छ। दाई भनिने छिमेकी धेरै समयसम्म वाल्ल परिरहन्छ। भागेर जान्छौ कहाँ? कसरी कान्छो बोर्ड बेच्छौ? दाई भनिने जम्मै कुरा बुझे झैं गरी सोध्छ। म अरू शहर बजारहरूमा जान्छु, अरू हटियाहरूमा जान्छु। त्यतातिरका आफन्तहरू कुटुम्बहरूको सहयोग लिए चल्तीको बजार भाव बुझ्छु अनि अस्थायी दोकान खोली कान्छो बोट नै बेच्छु। ऊ आफ्नो गोप्य योजना अन्तर्गतका जम्मै कुरा सुनाइदिन्छ। उसको चिर प्रतीक्षित शुभ समाचार आइपुग्छ। पूरा वर्ष दिन ढिलो गरी आएको यो शुभ समाचार कुनै सानो हटिया वा बजारबाट आउँदैन, राजधानीबाट आइपुग्छ। ऊ राजधानीवासीहरूको क्रय शक्तिबारे केही सोच्दै नसोची हर्षले पुलकित हुन्छ र यस महान आनन्दको क्षणमा ऊ परम सन्तुष्ट भई सोच्न पुग्छ, यो हतारको घाटा व्यापार होइन, हुँदै होइन, हुँदै होइन। प्रेमी केटो आफ्नो प्रेममा उदास, उपस्थिति र प्रतीक्षा पूर्ण भइरहन्छ। ऊ प्रेमी केटाको प्रतीक्षाको असमाप्तिलाई बुझ्न सक्दैन, प्रेमी केटो उसको प्रतीक्षाको समाप्तिलाई देख्न सक्दैन। समाप्ति असमाप्ति बीचको यस शत्रुतापूर्ण अवस्थितिमा केही दिन व्यतीत हुन्छन्। उदास प्रेमी केटो प्रेमको सौभाग्यमा जुन जीवनको दुर्भाग्य साबित हुन्छ भित्रभित्रै रोइरहन्छ। ऊ आफ्नो परम्परागत कृषिजन्य व्यापार कर्ममा जसलाई न उसको सौभाग्य भन्न सकिन्छ न दुर्भाग्य भन्न सकिन्छ, भित्रभित्रै राजधानी प्रयाणको तयारी गरिरहन्छ र छिट्टै एक दिन एक गोप्य शुभ मुहूर्तमा आवश्यक दलबलसहित ऊ राजधानी र प्रयाणका लागि निस्के पनि हाल्छ। आफ्नो प्रत्येक मन, प्रत्येक आत्मा र प्रत्येक शरीरमा प्रेमाच्छादित प्रेमी निमेषभरका लागि पनि यो सोच्न सक्दैन कि उसको प्रेम पात्र तथा कथित तरुणो कान्छो बोट कतै बेचिन सक्छ। प्रेमी केटो उसको घरखेतमा कान्छो बोटलाई नदेखेर पनि हरदम हर घड़ी देखिरहन्छ। हप्ता दिनपछि ऊ घर फर्की आउँछ। ऊ प्रेमी केटालाई पहिले झैं उदास, उपस्थिति र प्रतीक्षा पूर्ण नै पाउँछ। यो देखि उसका मुखमा व्यङ्ग मिश्रित सहानुभूतिको मुस्कान नाच्छ। कहाँ पुगेर आयो दलबल सहित? छिमेकमा कसैले जानी जानी वा नजानेर सोध्छ। कान्छो बोट बेचेर आए, ऊ प्रेमी केटालाई सुनाउने अभिप्रायले स्वर चढाई बोल्छ। किन अन्त्य लगेर बेचेका त यहाँ खरिदार पाइएनन् र? भने जति मोल तिर्न सक्ने खरिदार पाइएनन्, पर्खी बस्दा किरा पर्ने डर भयो। गृहस्थीको झमेलाबाट मुक्त भइहालेछौ नि त, यति ठूलो नाफा कमाउँदा पनि भोज नखुवाउने? हल हल खुवाउँछु, परिस्थिति बस तरुण बोट जहाँ लगेर बेच्नु परे पनि गृहस्थी परम्परा अनुसार घरैमा भोज खुवाउँछु। ऊ प्रेमी केटालाई महान दिग्विजयी आँखाले हेर्छ, तर ऊ उदास, उपस्थित र प्रतीक्षापूर्ण नै देखिन्छ। दिन मर्छ, प्रेमी केटो रात जन्मेर छिप्पिएको धेरै समयपछिसम्म त्यहीँ बसिरहन्छ। भोलिपल्टदेखि त्यो देखा पर्दैन। ऊ परम सन्तोषको सास फेर्छ। यसबीच ऊ भोजको आयोजन गर्छ। प्रेमी केटो घरका छेउछाउ कतै देखा पर्दैन। अब ऊ जीवनमा महान सन्तोषपूर्ण विश्रान्तिको सुखभोग गर्न थाल्छ। जीवनमा यही जीवन कर्तव्य विषाद र भयमुक्त विश्रान्तिको सुखभोग गरिरहँदा एक दिन अकस्मात प्रेमी केटो बाटामा देखा पर्छ। ऊ हडबडाउँछ, तर नहडबडाए झैं गरी पूरा बाह्र हाते टाँगाले पनि नछोइने दूरीबाट भाग्न खोज्छ। अन्तर्मनमा ऊ पर्याप्त सचेत र सावधान भइरहन्छ। धेरै बाटो हिँडिसकेपछि मनको खसखस मेटाउन ऊ पछि फर्केर हेर्छ। प्रेमी केटो जम्मा तीन हाते टाँगाले छोइने दूरीमा उसका पछि पछि आइरहेको हुन्छ। ए किन, अब किन पछि लागेको? ऊ हतप्रभ भई कराउँछ। म कसैका पछि लागेको छैन, म मोलतोल गरी तरुणा बोट बिरुवा साटासाट गर्ने दुनियाँको अघि लागेको छु। तर जीवनको गोल घेरामा मभन्दा धेरै पछाडि दगुरहेकाहरू, मभन्दा अगाडि दगुरिरहेको भ्रममा मलाई पछ्याइरहेको सम्झना अभिशप्त छन्। प्रेमी केटो तत्काल एक शान्त, उदास र आस्थापूर्ण वक्तव्य दिन संकोच मान्दैन। अब जे हुनु भइहाल्यो, आफ्नो कुलीन धर्म बमोजिम मोलतोल गरी बेच्नुपर्ने जम्मै तरुणा बोटहरू बेचिसके, अब किरो भई पछि लागेर के फाइदा? ऊ एक व्यावहारिक सान्त्वना प्रदान गर्छ। पछि लाग्ने किराहरू मौसमी किरा हुन्। मौसमी किराहरू एक थरी मौसममा जन्मेर अर्का थरी मौसममा मर्छन्। म त बेमौसमी जीव हुँ, अजम्मरी जीव हुँ बाबा। अब जे हुनु भइहाल्यो, बगेको खोलो फर्काएर फर्काउँदैन ऊ। फेरि पनि व्यवहारिक सान्त्वना प्रदान गर्ने अभिप्रायले कुरा च्वाट्ट काट्छ, तर प्रेमी केटो काटिएका ठाउँमा काटिएर रोकिँदैन। मलाई थाहा छ, यौनाङ्गवादी दुनियाँको रीत नबदलिएसम्म मेरो प्रेमको अचम्बरी अहंकार अनन्त पीड़ाहरू, हेलाहरू र बदनामीहरूले चहराएर दुखी रहनेछ। तर यो मेरो व्यथा होइन, विश्व व्यथा हो बाबा, विश्व व्यथा। प्रेममा अपार दुःखहरू छन्, तर प्रेम दुःखपूर्ण छैन बाबा। ऊ कुरा ठ्याम्मै बुझ्दैन वा बुझ्न चाहँदैन। मात्र प्रेमको किरो मानिएको केटो टाढिएपछि ऊ संकट मोचनको सास फेर्न सफल हुन्छ। उसलाई आफ्नो घर परिवार र वंश परम्पराबाट एक तुच्छ असामाजिक किरो टाढिए जस्तो लाग्दैन। सम्पूर्ण पृथ्वीबाट एउटा अनिष्टकारी लामपुस्रे तारा टाढिँदै गए जस्तो लाग्छ। र आफ्ना अन्तिम दिनहरूमा अन्तिम कर्तव्य स्वरूप ऊ एउटा तरुणी खेत किन्छ। ऊ यो तरुणी खेत आफ्ना लागि किन्दैन, आफ्नो वंश परम्पराको एकमात्र उत्तराधिकारी छोराका लागि किन्छ। ऊ यो तरुणी खेत समाज परम्परामा पिता वा बाबु नामक वंश परम्परागत एकाइको कठोर एवं भावुक सामन्त स्वामीका हैसियतले किन्छ। समाज परम्परामा कलिला भाली बिरूवाहरू उमेर पुगेपछि कुल धर्मरक्षक उत्तराधिकारी सामन्त भन्छन्। त्यसैले ती पुत्र वा छोरा भनी सम्मानित र अधिकार विभूषित हुन्छन्। बाबुका सामन्ती, अर्धसामन्ती र अवशिष्ट सामन्ती उत्तराधिकारी छोराहरू बाबुले झैं आफ्नो भाग्यमा परेका तरुणी खेतहरू भोग गर्ने गर्छन्। भोगको यो औपचारिक उत्तराधिकार छोराले ग्रहण गरेपछि नमरिकनै ऊ जीवनमुक्त हुन्छ। अब ढिलो चाँडो काल पर्खेर बस्नु बाहेक कुनै महत्वपूर्ण घटना शेष रहँदैन। अन्तत एक दिन छोराले भाग्यमा प्राप्त तरुणी खेतको रोपाई सक्दा नसक्दै ऊ सेकिस्त बिरामी पर्छ। मृत्युशय्यामा ऊ सोच्छ, मैले आफ्नो जीवनकालमा राम्ररी खेती गरे, अब मेरो शेषपछि छोराले पनि राम्ररी खेती गर्ला।
सर्वभक्तको उपन्यास तरुणी खेतीको पाँचौं तथा अन्तिम श्रृंखला आजको श्रुति सम्वेगमा हामीले सुनायौं। समयाभावका कारणले हामीले श्रृंखलाबद्ध प्रसारण गर्दा उपन्यासको मर्म नहट्ने गरी केही अनुच्छेद र अंशहरू आजको श्रृंखलामा पनि हटाएका छौं। हाम्रो आग्रह छ, पूरा उपन्यासका लागि पाठकहरूले सर्जकको उपन्यास किनेर पढिदिनुहोला। अर्को शुक्रबारदेखि श्रुति सम्वेगमा हामी प्राध्यापक डाक्टर गोविन्द राज भट्टराईको उपन्यास सुकरातका पाइला लिएर आउनेछौं। अब आजको लागि हामीले विदा लिने बेला भएको छ। उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा तरुणी खेती उपन्यास तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन नबिर्सनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, पोस्टबक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो shruti@unn.com.np। हवस् त, आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतमसँगै उपन्यास वाचक अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि बिदा चाहन्छौ। शुभरात्री।